अब सुनौ युनिसेफ नेपालको सहयोगमा अमार्क एशिया प्यासिफिक अकुराब र उज्यालोको संयुक्त प्रयास रेडियो नाटक श्रृंखला मिलनचोक।
पानी परे बाढी आउँछ डुबान कटान बढ्छ विपद पर्छ कति बेला कसले भन्न सक्छ विपदबाट जोगिन पूर्व योजनाले मद्दत गर्छ। सलाम दर्शन नमस्कार है जुंगे काकाको मिलनचोकको कथा भन्न रेडियोमा आएको बिर्सनु त भएको छैन नि। किशोरीहरू फकाउने सुमनको सोधखोज गर्दा मनोज गर्जियो सुमन नाउँका हजारौं साथी छन् भन्थ्यो। बाआमाले गनगन गरेपछि बिन्दालाई उठ्यो रिस। विकल र सुजाताले किशोर अवस्थाको परिवर्तनका कुरा बुझाएपछि बहिन शान्त। त्यसपछि बिन्दा पुगिन् सुकुमारीकोमा। कुरा सुनाइन् सबै। सुन्नुहोस् त सुन्नुहोस् उनीहरूले निजी सरसफाईका बारेमा कति राम्रा कुरा गरे।
अब हामी जस्ता किशोरीले नै हो नि त्यस्तो कुरीति हटाउने। कमसे कम महिनावारी हुँदा प्रयोग गरेको भित्री कपडा घाममा सुकाउनु पर्छ भन्ने चेतना जगाउने काम पनि हाम्रै हो। अझ महिनावारी भएको बेला शरीरको सरसफाइमा धेरै ध्यान दिनुपर्छ। दिनै पछि नुहाउनु पर्छ।
आमाले भन्दै हुनुहुन्थ्यो अरू बेला पनि भित्री कपडाहरू दिनदिनै फेर्नु पर्ने रहेछ के, नत्र त फोहोर भएर चिलाउने अनि कनाउनु पर्ने, कनाउँदा लाज लाग्ने।
मलाई त आमाले दिनदिनै भित्री कपडा फेरेको हो नि भन्नुहुन्थ्यो। अहिले जानुका माइजीले सोधेको सोधै गर्नुहुन्छ। दुई तिन जोर भित्री कपडा भएपछि हरेक दिन फेर्न पुगिहाल्छ नि।
दाँत पनि बिहान बेलुका दिनको दुई पटक माझ्नु पर्ने रहेछ नि त। अनि हात चाहिँ दिसा गरेपछि खाना खानु अघि साबुन पानीले धुने र नियमित नङ काट्ने।
क्रसर निर्माणको काम अन्तिम चरण पुग्दा मनोज पर्यो मक्क। सुमनको नालीबेली थाहा नहुँदा देवानन्द र सुजाता भए दिक्क। सोहन र जानुका दङ्ग परे नयाँ घरको जगपूजा गरेपछि। चित्रनगरमा किशोरी घर बनाउने मेलो अघि सरेन सिमसिम पानी परेपछि। त्यसमाथि आजकल खेतीबारीमा काम गर्ने चटारो छ अझ। ए हजुर, इन्टरनेटमा भएको ज्ञानको सदुपयोग गरे धेरै काम लाग्दा जानकारी पाइँदो रहेछ। बिएसम्म पढेकी आमालाई मिल्दो जागिर फेला पारिन् सुकुमारीले इन्टरनेटमा। एउटा गैर सरकारी संस्थालाई चाहिएको रहेछ महिला सहजकर्ता। तलब पनि राम्रै थियो। सुकुमारीले भरिन् फारम। तर छोरीको कामले मनोजको हुन थाल्यो निन्द्रा हराम। सुन्नुहोस् त के खास खुस हुँदैछ मनोजको घरमा।
आमा के छ खबर?
ल हेर, यस्तो सिमसिम पानीमा भिज्दै आयो कि क्या हो छोरी?
होइन, छाता ओढेर आएको नि आमा। बिहान ड्याडी उही मामाको घर बनाउँदै गरेको ठाउँमा पुग्नु भएको थियो, सँगै आउला भनेको निस्किहाल्नु भएछ।
अनि देख्ने बित्तिकै बोलाउनु पर्दैन त?
अनि आमा यो कलिलो मकै छोडाएर के गर्न लाग्नु भएको नि?
अचार हाल्न लागेको होला नि, नत्र यो कलिलो मकै यति धेरै छोडाएर के गर्नु छोरी?
हो त आमा, कलिलो मकैको नि अचार हाल्ने
हो छोरी हो। यसपालिको हिउँदमा खेतको दुधिलो मकैको अलिकति अचार हालेको थिए, मिठै भएको थियो। यसपालि लसुनका पोटी मिसाएर मकैको अझै मिठो अचार बनाउनु पर्छ।
आमाले बनाएको अचार त्यत्तिकै मिठो नि। अनि आमा, मैले तपाईँको लागि एउटा कुरा पत्ता लगाएको छु नि।
के पत्ता लगायो छोरी? हुन त देवपुरे ठेकदार मनोजकी छोरीले नयाँ नयाँ कुरा पत्ता लगाउनु परेको नि त।
पहिला कुरा त सुन्नुहोस् के हो, त्यत्तिकै फुर्ती लगाइहाल्नुहुन्छ।
त्यो इन्टरनेटमा त आमा जे कुरा नि खोज्न पाइने रहेछ, पढाइको कुरा, घरको कुरा, साथीभाइको कुरा सबै।
अनि मेरो लागि के फेला पार्यो त छोरीले?
मैले तपाईँका लागि जागिर फेला पारेको छु नि आमा इन्टरनेटमा।
अनि के इन्टरनेटले तिम्री आमालाई जागिर नै दिने भयो त?
होइन के ड्याडी, हाम्रो यो देवपुर र चित्रनगरमा काम गर्ने गरी काठमाडौँको एउटा गैर सरकारी संस्थाले महिला सहजकर्ताको विज्ञापन गरेको रहेछ।
त्यहाँ तिम्री आमा पवित्रालाई नै जागिर खान आउनु भने रहेछ होइन त? कि कसो
धत्तेरी बाबा पनि, आमाको पढाइ, उमेर, योग्यता सबै मिल्छ भनेर पो त। त्यही भएर मैले त फारम पनि भरिदिए।
अनि कहाँ लगेर बुझाएको नि फारम?
यस्तो के ड्याडी, त्यहाँ इन्टरनेटबाटै फारम पठाउन मिल्छ, मैले त कन्फर्म गरेको छु। अब मम्मीलाई फोन आउँछ होला, काम पनि सजिलो छ, पैसा पनि राम्रै छ।
पवित्रा कहाँ छ तिम्रो फोन? हा
किन, के भयो? उता अर्को कोठाको टेबलमा छ नि।
कसको फोन आउने रहेछ पवित्रालाई म पनि हेरौँ न। यो फोन अब मेरो कब्जामा हुन्छ,
काठमाडौँबाट आएको फोन सोन अरू कसैले पनि उठाउनु पर्दैन।
किन के ड्याडी?
तिमी कुरा बुझ्दिनौ के छोरी? 20-25 जनालाई नोकरी दिने मनोजको श्रीमतीले अर्काको अफिसमा काम गरेको सुहाउँछ? के कुरा गरेको तिमीले?
यस्तो हो नि त ड्याडी, आमाले घरैमा बसेर समय खेर फाल्नु भन्दा काम गरेकै राम्रो होइन र? अझ मम्मीले जागिर खाँदा त ड्याडीको इज्जत बढ्नु पर्ने।
बढ्छ इज्जत? मनोज ठेकदारको श्रीमती जागिर खाएर माथा पच्ची गर्दै हिँड्ने? मैले हुँदैन भनेपछि हुँदैन हुँदैन हुँदैन, लजा जे पर्ला पर्ला।
संस्था राम्रो रहेछ भने के भयो त? पहिला सबै कुरा बुझेपछि अनि राम्रो रहेनछ भने मनै काम गर्दिन, अनि अहिले किन छोरीसित गल्फती गर्नु?
अह, हुँदै हुँदैन, संस्था राम्रो नराम्रो जेसुकै होस्, मनोज कि जहाँलाई जागिर खान जरुरी छैन। कति पैसा तलब चाहिन्छ मैले आइदिउँला मेरो खेतदारीबाट बचाएर?
जागिर दिनेवाला मान्छेले फोन गर्छ भनेर मेरो फोनै लिएर गएको होला।
पिर नमान्नु न आमा, हाम्रो ड्याडी यस्तै हुनुहुन्छ भनेर पहिल्यै थाहा छ मलाई। त्यही भएर मैले त्यो जागिर दिने संस्थालाई तपाईँको होइन सोहन मामाको फोन नम्बर दिएकी छु। फोन आयो भने पनि मामाको आउँछ, अनि मामाले मलाई भन्नुहुन्छ बाले तपाईँको फोन लिएर जानुभयो त के भयो।
सुन्नुभयो त, आजकलका केटाकेटी कति बाठा। जागिर दिने संस्थाको फोन आउला भनेर पवित्रको फोन बोकेर घरबाट निस्क्यो मनोज, तर फोन नम्बर दिएको रहेछ सोहन मामाको। तर कस्तो होला यो मनोज, अलिक महिना अघि सुकुमारलाई 8 कक्षा भन्दा माथि पढ्नै पर्दैन भन्थ्यो, आज पवित्रलाई घर पाएको जागिर पाए पनि नखानु भन्छ। ए हजुर, यता सुन्नुहोस् न, आज राति सपना पनि त्यति राम्रो देखेको छैन मैले, तपाईँलाई थाहा छँदैछ म कालीकोटमा भए पनि मलाई मिलनचोको झल्को आइराख्छ। आज बिहानैदेखि मलाई रोसी नदी, नदीका दुई किनारमा मच्चिरहेको झोलुङ्गे पुल, पुलमुनि छिटाहरूले दुवाली थुनेर माछा मारेको, बालबालिकाले पौडी खेलेको खुब झल्को आइरहेछ। लो सुन्नुहोस् त, म यहाँ रोसी नदीको झल्को कुरा गर्दैछु, उहाँ कुहिरे भिरमाथि गोठालाहरू चिच्याउन थालिसके। लो के भयो?
के भो के भो के भो के किन खर? लौ 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 लौ, बाढी त यहीँ आइपुग्यो त, आम्मामा कत्रो भेल आएको यो। ए लौ लौ हौ, झोलुङ्गे पुल मुनिबाट चित्र नगरको पुच्छारको चौरतिर छिर है रोसीको भेल ल है, केही होला है, यता है यता 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 सबै सुरक्षित हुनु, यो मिलन चोकको चौतारोतिर जाउँ त, यतातिर यता चौरतिर आउनु।
रोसीमा भेल त्यसपालि ठुलै आएको है सुरत?
भेल मात्र हो र, माथि वनबाट ठुला रुख पनि बगाएर ल्याएछ, रुख ढुङ्गा माटो त्यो झोलुङ्गे पुल मुनिको ढुङ्गामा अड्केपछि भेल थुनिएर चित्र नगरतिर आयो।
उसै त कालो, त्यसमाथि आधी रातमा देखियो भने जस्तो, म अभागीलाई पनि ठुलै आपत आइलाग्यो।
यस्तै हो देवानन्द, अब बाढीको विपत्ति आउन सक्छ भन्ने त हामी सबैलाई पहिल्यैदेखि थाहा थियो,
त्यही त
पहिले सल्लाह पनि गरेको
हो नि,
अब परेपछि नभोगी नहुने रहेछ।
तर राम्रो कुरा चाहिँ के भयो भने नि,
के भयो?
अस्ति हामी भुइँचालो आएको बेला सल्लाह गरेपछि मैले त्यो झटपट झोला चाहिँ बनाएर ढोकाको छेउमै राखेको थिएँ।
ओ, यो चाहिँ ठिक गरेछ देवानन्दले।
त्यही भएर त अहिले यो बाढीको खतराको सूचना पाउने बित्तिकै झटपट झोला भिरेर बा आमाको हात समातेर मिलन चोकको नजिकै सुरक्षित चौरमा आउन सजिलो भयो मलाई।
त्यही त,
त्यही भएर अब हामीले परिवारको साथमा बाढी उद्धार योजना पहिले बनायौँ भने उद्धारमा सजिलो हुन्छ। अब चाहिँ चन्दा उठाएर भए पनि तटबन्ध बनाएर यो रोसीको भेलबाडी अब यता नआउने बनाउनु पर्छ।
हो,
त्यो त गर्नै पर्यो नि। अब उता देवपुरपट्टि क्रसर खोल्ने भनेर मनोजले रोसीको बगरमा ढुङ्गा गिटी बालुवाको अग्लो थुप्रो लागेको छ, अब बाढी ठुलो आयो भने त रोसी उता जान पाउँदैन, सबै आउने भने जित्र नगरतिरै हो।
तर हामीले पहिले बनाएको योजना अनुसार कुहिरे भिरबाट गोठालाहरूले चिच्याएर बाढी आउँदैछ है भनेकाले हामी बेलैमा सतर्क हुन सक्यौँ।
हुन त अस्ति नै बाढीको पूर्व तयारी गर्दा मेरो टहरो सबैभन्दा जोखिममा छ भन्ने ठहर भएको थियो, तर आफ्नो जग्गा नभएपछि गरिबले बस्ने ठाउँ त्यस्तै त हो, के गर्नु।
त्यो टहरो त्यहाँबाट सुरक्षित ठाउँमा सार्ने सुझाव त सबैले दिएको हो नि देवानन्द।
त्यही भएर त म झन् सतर्क भए। अब कुहिरे भिरका गोठालाले बाढीको सूचना दिने बित्तिकै झटपट झोला बोकेर सबै सामान जोगाउनतिर लागे। मैले त गाई बाख्रा पनि जुङ्गे काकाको घडेरीमा लगेर बाँधेको छु।
ठिक गरेछ है देवानन्दले।
त्यही त,
जुङ्गे काकाको घरबारी पनि त मलिलो हुने भयो नि। अब रोसीको बाढी त एकछिनमा घट्छ होला नि कि के हो?
घट्छ होला,
घट्नु पऱ्यो नि।
तर बाढी घटे पनि देवानन्द त्यो टरमा बस्ने होइन। बाढी सकिए पनि नदीले बगाएर ल्याएको सर्प यतै हुनसक्छ, मरेका जीव जन्तुले पनि त पानी दूषित पारेको हुनसक्छ।
त्यही त।
तर यो पछाडि बोकेको झटपट झोलामा पैसा कागजपत्र र केही खानेकुरा सुरक्षित राखेको भएर होला आज अलिक ढुक्क लागिरहेछ मलाई।
विपत्ति आउँछ रोक्न सकिँदैन, बाढी आइसकेपछि छेक्न सकिँदैन। तर बाढी आउनु अघि नै पूर्व तयारी गरे जोखिम कम हुन्छ। भुइँचालोमा चेतेको देवानले बाढी आइहालेमा के गर्ने भनेर योजना बनाएछ। राम्रो, चित्रनगरका मान्छेले त जोखिम र सुरक्षित क्षेत्र पहिचान गरेका रहेछन् बाढीको। कुहिरे भिरका गोठालाले पूर्व चेतावनी दिने प्रणाली रहेछ, सतर्क रहन भयो सजिलो। अनि तपाईँको गाउँघरमा चाहिँ यस्तो सल्लाह भएको छ कि छैन साँच्ची? ए हजुर, पूर्व तयारी गरेको भएर बाढीबाट त जोगियो देवानन्दको परिवार। तर अब बस्ने कहाँ? देवानन्द र उसका बुढा बाबुआमाको मनमा लाग्न थाल्यो अत्यास। लेख्न त मैले चिठीमै लेखेको छु मेरो छाप्रोमा बसे पनि हुन्छ भनेर देवानन्दलाई, तर त्यो पानी लौरे देवानन्द सुजाताले जे भन्छ त्यही गरे त होला। रोसी नदीमा बाढीको पानी घट्यो, गाउँका मान्छे भए तितर बितर। अनि त के हुन्थ्यो र, कुरा सुरु भयो नि देवानन्दको बासको बारे।
रोसीको बाढीको पानी त घट्यो, तर के गर्नु, घरभरि पानी नै पानी छ, अब बस्ने पो कहाँ।
के पिरलो मानेको देवानन्द, अब जुङ्गे काकाको छाप्रोमा बस्ने।
कुरो त ठिकै हो सोन, तर यो बालघरसँगै उसको तरकारी बेच्ने घुम्ती छ, यही घुम्ती नजिकै अस्थायी बास बनायो भने सजिलो होला कि देवानन्दलाई।
ए हो त, त्यो पनि हुन्छ नि। अब बालघरको अर्कोपट्टि त्यो किशोरी घर बनाउन राखेको सामान छँदैछ,
त्यही त
अहिले बाँस काटेर अस्थायी टहरो बनाउनु हुन्न।
भइहाल्छ नि, बिन्दा र सुकुमारी गल खन्ती र साबे लिन गएका छन्। तर यस्तो बेलामा विचार गर्नुपर्ने कुरा, बाढीपछि पानी फोहोर भएर रोगव्याधिको डर चाहिँ हुन्छ।
पूर्व तयारी तालिमको बेला पनि यो कुरा त भएको हो नि, बाढीपछि पानीमा घातक फोहर, ढल, बाढीले बगाएका मानिस वा पशुका सडेका सब मिसेको हुनसक्छ के।
सही कुरा गर्यो है देवानन्दले, मैले त बिर्सिसकेका थिएँ। त्यही भएर अब गाउँका सबैले अनिवार्य शुद्धिकरण गरेको पानी पिउनु पर्यो। बाढीले पानीको मुहान दूषित पारेको हुनसक्छ, पानी राख्ने भाँडो पनि फोहोर हुनु भएन र पानी छोपेर राख्नु पर्यो। पानी उभाउने राख्ने भाँडो दुवै सफा चाहियो।
पानी शुद्धिकरण गर्ने भनेपछि कि उमालेर पिउनु पर्यो, कि पिउस राखेर पिउनु पर्यो, कि चाहिँ त्यो घामबाट पानी शुद्ध पार्ने के त्यो हुन्छ नि त्यो सोडिस विधि अपनाउनु पर्यो। त्यही हेन त विधि त
हो नि, त्यही हो। अब फोहोर पानी खाइयो भने त सरुवा रोग लागेर ज्यानै जान सक्छ नि के हो।
अझ खाना पकाउनु, खानु, खुवाउनु अघि साबुन पानीले अनिवार्य हात धुनु पर्यो। यस्तो बाढीको बेलामा आफ्नै घरबाट निस्केको फोहोरले पनि वातावरण दूषित पार्छ, त्यही भएर फोहोर अनिवार्य खाल्टोमा हालेर पुर्नुपर्छ।
तर बुद्धिमान मान्छेले चाहिँ विपत्तिको बेला मात्रै होइन, अरू बेला पनि सफा पानी पिउने र घरबाट निस्किएको फोहोर अनिवार्य रूपमा खाल्टोमा हालेर पुर्ने बानी बसाल्नुपर्छ।
त्यति मात्रै होइन, अस्थायी टहरो बनाउँदा सुरक्षित किसिमको चर्पी पनि बनाउनु पर्यो।
पर्यो पर्यो,
नत्र हैजा, झाडा पखाला जस्ता सरुवा रोग फैलिने डर हुन्छ क्या।
हो त नि देवानन्द, अब सुरक्षित चर्पी बनाउन हामीले पूर्व तयारीको बेला तालिम पनि त लिएका थियौँ नि।
त्यही त,
खाल्डो खनेर चारैतिर बारेर पानीको व्यवस्था गरेर अस्थायी चर्पी बनाउनु पर्छ भन्ने त थाहै छ नि देवानन्दलाई, छैन?
अब झाडा पखाला हैजा मात्र होइन, यस्तो बाढीका कारण विस्थापित भएका बालबालिकामा दादुराको संक्रमण पनि हुन सक्छ। दादुरा हावाको माध्यमबाट फैलिने भएकाले अरूलाई पनि सर्न सक्छ।
हो त नि, के अरे, त्यो शरीरभरि साना फोकाहरू देखिने, ज्वरो आउने लक्षण भयो भने दादुरा आएको हुनसक्छ।
त्यही त,
त्यस्तो दादुरा अर्को बच्चालाई सर्ला भन्नु सावधान हुनुपर्छ है सुजाता।
मेरा त बालबालिका छैनन्।
साँच्चै यस्तो आपतको बेला रजसोला भएका किशोरी र महिलाले पनि आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
परिहाल्यो नि, महिनावारी भएको बेला सधैँ सरसफाइ त गर्नै पर्छ, त्यो भित्री लुगा र शरीर सधैँ सफा राख्नुपर्छ। तर आपतको बेलाको लागि भनेर महिला र किशोरीहरूले निजी सरसफाइका लागि आवश्यक सामानहरू पर्याप्त मात्रामा पहिले राख्नुपर्छ।
त्यही त, यस्तो बेला महिनावारी भएका महिलालाई सेनिटरी प्याड अथवा भित्री लुगा, साबुन वा कपडा फेर्ने एकान्त ठाउँको आवश्यकता पर्न सक्छ।
त्यही त
हामीले यसबारे पहिला पनि त सल्लाह गरिसकेका छौँ नि।
अहिले त मसँग बुढी आमा मात्रै हुनुहुन्छ, तर विपदको बेला महिनावारी हुने उमेरका महिला र केटीहरू छन् भने सबैले त्यस कुराको पनि विचार पुर्याउनु पर्यो है।
के गर्नु त, अब उतिखेर मेरो र जानुकाको बिहे भएकै दिन तेरो नि बिहे गरौँ भनेको कुरा गर्नै लाज माने देवानन्दले।
मैले नि अस्ति मेरो माइती गाउँबाट आएकी भतिजीलाई यो देवानन्द मन पर्यो कि भनेर सोधेको नि। अब भतिजीले त राम्रो हुनुहुँदो रहेछ भनेकी थिइन्, यही देवानन्दले लाज मानेर पो त।
के हो देवानन्द,
बिस्तारै बोल्नु न, भित्र बा आमा हुनुहुन्छ, अहिले सुन्नुहुन्छ के?
सुनेकै राम्रो, म त कुन दिन तिम्रो बा आमालाई मात्र होइन चित्रे भन्ज्याङको तिम्रो मामा माइजूलाई नि यो कुरा लगाइदिन्छु, देवानन्द केटीसँग लाज मान्छ भनेर।
मान्छ लाज? यो देवानन्द हाम्रो अगाडि मात्रै हो लाज मान्ने, त्यो अलिक टाढाको गाउँबाट कहिले काहीँ केटीहरू यसको घुम्तीमा तरकारी किन्न आयो भने लामो समय लगाएर हाँसी हाँसी कुरा गर्छ। कतिपल्ट मैले देखाएको छु।
नजिस्क्याउनु, जिस्क्याउनुको पनि एउटा सीमा हुन्छ नि। बिन्दा र सुकुमारीले गल साबेल गैँती र खन्ती लिएर आए, अब कुरा मात्रै गर्ने हो कि छाप्रो पनि बनाउनुतिर लाग्ने?
सुन्नुभयो नि सुजाता सोहन र देवानन्दको कुरा, भेलबाडीपछि पिउनुपर्छ शुद्ध पानी, नत्र पानी दूषित भएर रोग लाग्ने खतरा हुन्छ। विस्थापित भएर भिडमा बस्दा जोगिन पर्यो शरीर रोगबाट, नत्र ज्यान जान्छ। शौचालयमा मात्रै दिसा पिसाब गर्नु पर्यो, फोहोरहरू पुर्नु पर्यो। आज त ख्याल ख्यालमै देवानन्दको बिहेको कुरा पो चल्यो त है। देवानन्दले बिहे गर्ने भयो भने त जसरी हुन्छ म पनि जान्छु है जन्त। ए गाँठे, समयले त नेटो काटी पो सकेछ त। सत्य भनेको हजुर, यो मिलनचोक देवपुर र चित्रनगरका मान्छेको कथा भन्न थालेपछि मलाई नि समय गएको पत्तै हुन्न। तर आउँछ अर्को दिन यो काका लिएर मिलनचोकको भाका, तर के पो हुने हो अब। मनोजले विरोध गर्दा गर्दै सुकुमारी मामा घर बसेर पढे जस्तै पवित्रले गैर सरकारी संस्थामा जागिर पो खालिन् कि। चित्रनगरतर्फ रोसी नदीमा कहिले बन्ला तटबन्ध, के आउँछ अझै ठुलो बाढी? अनि साँच्चै देवानले बिहे गर्ला त कि कतै लुकी छुपी कसैसँग प्रेममा फसेको पो छ कि के हो केटो? म सुनाउँछु अर्को साता, जता पुगे पनि हजुर मिलन्छु काता। ए हजुर, कस्ता लाग्यो मेरा कुरा, कस्ता लाग्यो मान्छे कुरा गर्दा समयको? आजको कुरा यही पुरा हो हजुर। लो हजुर, यो हो मिलनचो गाथा, नमरी बाँचे कालोले साँचे, भेटौँला अर्को बार। आजलाई यो जुङ्गे काकाको तर्फबाट कोटि कोटि नमस्कार।
नाटक श्रृङ्खला मिलनचोक सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। नाटक सुनिसकेपछि आफूलाई लागेका कुरा हाम्रो फेसबुक पेज www.facebook.com/radiodramamilanchokma लेख्न नबिर्सिनुहोला। आफ्नो विचार SMS बाट पठाउन मोबाइलको मेसेज बक्समा जानुहोस्। मिलनचोकको छोटकरी रूप MC टाइप गरी एक स्पेस दिनुहोस् र आफूलाई लागेको कुरा लेखेर 35566 पठाउनुहोस्। हामी तपाईँका सुझाव सल्लाह र प्रतिक्रियाको स्वागत गर्छौँ।